यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागि पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, संविधान संशोधनका लागि सकेसम्म सबैसँग सहमति गरिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। महासमितिका प्रस्तावहरू सर्वसम्मत रूपमा केन्द्रीय समितिबाट पारित गर्ने नेपाली कांग्रेसको निर्णय। पहिरोका कारण कर्णाली राजमार्ग 5 दिनदेखि अवरूद्ध। इजरायली आक्रमणमा गाजा क्षेत्रमा कम्तीमा 34 जनाको मृत्यु। र आईसीसी T20 विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाड़ीलाई जनहित 3 लाख रूपियाँ प्रदान गर्ने क्रिकेट संघको निर्णय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन हुने गरी कुनै पनि काम गर्न नदिइने स्पष्ट पार्नुभयो। विगतमा जस्तो नेपालमा अब कहिल्यै हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकेसम्म सबैलाई मिलाएर आवश्यकता अनुसार संविधान संशोधन गरिने बताउनुभयो। उहाँले मुलुकको विकासका लागि समाजका सबै क्षेत्रको योगदान जरूरी रहेको पनि औल्याउनुभयो। कार्यक्रमबीच रामेश्वर थापाको पुस्तक इन टू द फायर विमोचन गरिएको थियो। नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने सहमति बनेको नेपाली कांग्रेसले जनाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीतकण्ठमा हिजो बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका प्रस्तावहरूलाई आज बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गर्ने सहमति बनेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। केन्द्रीय समितिको बैठक अघि मस्यौदालाई अन्तिम रूप दिन आजै दिउँसो 1 बजे पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक पनि बोलाइएको छ। गत माघमा ललितपुरमा सम्पन्न महासमितिको बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछालेले हालसम्म अरू दलले मुलुकमा केही नगरेको र अब सबै काम आफ्नो पार्टीले गर्ने दावी गर्नुभएको छ। कर्णाली प्रदेश राजधानी सुर्खेतमा हिजो आयोजित कर्णाली अभियान विशेषको शुभारम्भ गर्नुहुँदै उहाँले कर्णालीले पटक पटक नेताहरूलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधिहरूले आफू र आफ्नालाई बनाउने बाहेक अरू केही काम नगरेको आरोप लगाउनुभयो। राजनीतिमा आँट, तागत र ढंग सबै हुनु आवश्यक रहेको बताउनुहुँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरूलाई ससम्मान विदा गरिने जिकिर गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै पक्ष मिलेर मुलुकको विकास गर्नुपर्ने बताउनु भएको छ। जसपा नेपालको मधेस प्रदेश कमिटिले जनकपुरधाममा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टीले मात्रै तराई मधेसका जनताको हित गर्न सक्ने दावी गर्नुभयो। नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटिले हिजो गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रम काठमाडौँमा आयोजना गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा कलाकारहरूले प्रस्तुति दिएका थिए। मौलिक देउडा खेलसँगै भारत्या र हुड्के नाच लगायतका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले नेपालका विभिन्न सांस्कृतिक विविधताहरूबीच राष्ट्रिय एकता र सद्भावको भावना रहनु नै महत्वपूर्ण सन्दर्भ भएको बताउनुभयो। सुदूरपश्चिम कला र संस्कृतिका हिसाबले अत्यन्त समृद्ध रहेको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले त्यस क्षेत्रमा महत्वपूर्ण पर्वका रूपमा गौरा पर्वलाई लिइने र त्यसले धार्मिक आस्था मात्रै नभई सामाजिक एकताको भावनालाई पनि समेटेको बताउनुभयो। मातृशक्तिको पूजन र प्रकृति पूजनसँग जोड़िएको गौरा पर्व र सुदूरपश्चिम प्रदेशका अन्य विभिन्न पर्व एवं धार्मिक स्थलहरूले महत्वपूर्ण विरासत बोकेको महासचिव पोखरेलले बताउनुभयो। कार्यक्रममा एमाले सुदूरपश्चिम सम्पर्क कमिटिका अध्यक्ष सूरत खत्रीले सुदूरपश्चिम क्षेत्रको विशिष्ट एवं बहुआयामिक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरू सम्पन्न गर्नका लागि जनस्तरबाटै निगरानी गरिनुपर्नेमा जोड़ दिनुभएको छ। बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको हिजो शिलान्यास गर्नुहुँदै उहाँले विकासका काममा सत्ता र प्रतिपक्ष सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न गर्न निर्देशन दिनुहुँदै समयमै काम सम्पन्न गरी स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र विकास कम्पनीलाई आग्रह पनि गर्नुभयो। अर्थमन्त्री पौडेलले भवन मात्र निर्माण गरेर नहुने उल्लेख गर्नुहुँदै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ऐन कानूनका माध्यमबाट संचार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागिरहेको बताउनु भएको छ। प्रेस चौतारी गण्डकी प्रदेशले पोखरामा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरूङले संचार क्षेत्रसँग जोड़िएका अधिकांश ऐन र विद्यमान पुराना कानूनहरू समय सापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानून निर्माण गरिने बताउनुभयो। संचार क्षेत्र सम्बद्ध रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोर्खापत्र, हुलाक लगायतका संस्थाहरू पुरानै ऐन कानून अनुसार सञ्चालन भइरहेको सन्दर्भमा आवश्यकता अनुसार तिनलाई संशोधन गर्ने कुरामा सरकार अघि बढ़ेको बताउनुभयो। सामाजिक सञ्जालको नियमन सम्बन्धी ऐन, साइबर अपराध सम्बन्धी ऐनको मस्यौदा भई अन्तिम चरणमा पुगेको उल्लेख गर्नुहुँदै मन्त्री गुरूङले सार्वजनिक प्रसारण पीएसबी विधेयक, मीडिया काउन्सिल विधेयक छलफलमा रहेको बताउनुभयो। पीएसबी ऐन बनिसकेपछि नेपाल टेलिभिजन र रेडियो नेपाललाई केही मात्रामा स्वायत्त बनाउँदै थप व्यावसायिक र नागरिक मैत्री बनाउन सरकार प्रयासरत रहेको उहाँले बताउनुभयो। सरकारको आफ्नै स्याटेलाइट हुनुपर्ने सन्दर्भमा मन्त्री गुरूङले आफ्नोपनका साथै स्वाभिमान झल्कने गरी स्याटेलाइटको व्यवस्थापन गरिने बताउनुभयो। सुशासन, समृद्धि, वर्तमान सरकारको प्रभावकारिताका लगायतका क्षेत्रमा थप उपलब्धि हासिल गर्न सरकार डिजिटल नेपालको अवधारणा अनुसार अघि बढ़ेको पनि उहाँले बताउनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। हेटौड़ामा हिजो आयोजित कार्यक्रममा प्रवक्ता डाक्टर महतले महिला, मधेसी, आदिवासी, जनजाति, दलित लगायतका वर्ग र समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो। विभिन्न चुनौती आउन सक्ने सन्दर्भलाई स्वीकार गरेर नेकपा एमालेसँग कांग्रेसले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता महतले स्पष्ट पार्नुभयो। त्यसका कारणले विभिन्न चुनौतीहरू आउन सक्ने सन्दर्भमा दुवै पार्टी चनाएको भएको उहाँले बताउनुभयो। नेपालमा केही गर्न सकिँदैन र केही हुँदैन भनेर बन्दै गएको भाष्य चिर्ने गरी वर्तमान सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम संचालक समितिको बैठकले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर 2 रूपियाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर 1-1 रूपियाँका दरले घटाएको छ। त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर 5 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर 37 घटाइएको निगमले जनाएको छ। निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः 160 रूपियाँ 50 पैसा, 162 रूपियाँ र 163 रूपियाँ तथा डिजेल र मट्टीतेलको 151 रूपियाँ 50 पैसा, 153 रूपियाँ र 154 रूपियाँका दरले तोकेको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर 132 रूपियाँ कायम गरिएको निगमले जनाएको छ। त्यस्तै अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर अमेरिकी डलर 1005 तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संघीय सरकार पुस्तकालयको विकास र प्रवर्धनमा प्रतिबद्ध रहेको बताउनु भएको छ। निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने नाराका साथ हिजो मनाइएको 17 पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पुस्तकालयको विकासका लागि आवश्यक कानून र नीति नियम निर्माणको चरणमा मन्त्रालय रहेको बताउनुभयो। पुस्तकालयहरूको विकासका लागि ऐन, नीति नियम आवश्यक परेको बताउनुहुँदै मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले 2064 पुस्तक नीतिलाई परिमार्जन गर्न प्रारम्भिक मस्यौदा तयार पारिसकेको जानकारी दिनुभयो। अहिले पुस्तकालय पुस्तकमा मात्रै सीमित नरहेको स्मरण गराउनुहुँदै उहाँले विद्युतीय पुस्तकालयको विकास गरी विश्वस्तरको पुस्तक अध्ययन गर्ने वातावरण निर्माण गर्न जरूरी रहेको औंल्याउनुभयो। समारोहमा बानेश्वर स्थित रत्न पुस्तकालयले लक्ष्मी प्रसाद देवकोटा स्मृति सम्मान प्रदान गरिएको थियो। सम्मानको राशि 50,000 रूपियाँ रहेको छ। समारोहमा मन्त्री भट्टराईले उक्त सम्मान र पुरस्कार वितरण गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताउनु भएको छ। पुस्तकालय दिवसकै अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले सामाजिक काममा युवा पुस्तालाई सँगै लिएर अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने अवस्था रहेको भन्नुहुँदै त्यसका लागि पनि पुस्तकालयहरू महत्वपूर्ण हुने बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानका पक्षमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले कृषिको व्यवसायीकरणमा प्रविधि, पूर्वाधार, जनशक्ति र बजार प्रमुख सन्दर्भ रहेकाले त्यसमा व्यवस्थित र रणनीतिक लगानीको आवश्यकता रहेको बताउनुभयो। सरकारले घोषणा गरेको कृषिमा लगानी दशकलाई सफल बनाउने दायित्व निजी क्षेत्रको समेत भएको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि सरकारले पनि आफ्नो तर्फबाट गृह कार्य गरिरहेको बताउनुभयो। पहिरोका कारण पछिल्लो पाँच दिनदेखि कर्णाली राजमार्ग अवरूद्ध भएको छ, जसका कारण जुम्लाको करोड़ौंको स्याउ बीच बाटोमै अल्पत्र परेको छ। कर्णाली राजमार्ग अन्तर्गत दही खोला, गगने खोला, एडमोट लगायतका स्थानमा आएको पहिरोले पाँच दिनदेखि सड़क अवरूद्ध हुँदा स्याउ बोकेका 63 भन्दा बढ़ी ट्रक बीचमै अल्पत्र परेको प्रहरीले जनाएको छ। प्याकिङ गरी निर्यात गर्ने तयारीमा रहेका स्याउ बोकेका गाड़ी, त्यसै गरी संकलन गरी प्याकिङ गरेका स्याउ समेत जिल्लामै थन्किएको छ। एउटा ट्रकमा कम्तीमा 500 स्याउका कार्टुन लोड गरिएका छन्। तातोपानी गाउँपालिका वडा नम्बर 1 का व्यापारी कालो कामीले 500 कार्टुन स्याउ गाड़ीमा लोड गरी राखिएको अवस्थामा सड़क नखुलेका कारण कुहिने जोखिम बढ़ेर गएको बताउनुभयो। जुम्लाबाट यस वर्ष 40 करोड़को स्याउ निर्यात गर्ने अनुमान गरिएको छ। कुल उत्पादन 14,000 मेट्रिक टन हुने र त्यसमध्ये 10,000 मेट्रिक टन स्याउ निर्यात हुने कृषि विकास कार्यालयले प्रक्षेपण गरेको छ। स्याउ निर्यातको समय भर्खरै शुरू भएका बेला राजमार्ग ठप्प भएपछि स्याउबाट अपेक्षा गरिएको अनुरूपको आमदानी नहुनेमा पनि किसानहरू दुखी भएका छन्। यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन प्रहरीले सहयोग गरे पनि स्याउ बोकेका गाड़ीहरू भने अघि बढ़न सकेका छैनन्। सड़क डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले उपलब्ध स्रोत साधनको प्रयोग गरेर सड़क खुलाउने प्रयास भने जारी राखिएको बताउनु भएको छ। गगने खोलामा सड़क नै बगेको र दही खोलामा पुल नै बगेकाले सड़क खुल्न समय लाग्ने देखिएको उहाँले बताउनुभयो। बंगुर पालन व्यवसायबाट राम्रो आमदानी हुन थालेपछि भोजपुरका किसानहरू व्यावसायिक बंगुर पालनतर्फ आकर्षित हुन थालेका छन्। निरोज कोइरालाको रिपोर्ट।
2075 सालमा सफलता कृषि तथा पशुपालन फर्म दर्ता गरी 16 लाख रूपियाँ खर्चेर बंगुर पालन व्यवसाय शुरू गर्नुभएका भोजपुर नगरपालिका 12 भदौरेका खेसराज सुवेदी अहिले सफल व्यवसायी बन्नुभएको छ। विगतमा बंगुर पालनबाट घाटा भएर पनि व्यवसायलाई निरन्तरता दिँदै यहाँसम्म आउन सफल भएको सुवेदीले बताउनुभयो।
शुरूमा मैले 10 माउ एउटा भाले ल्याएर चाहिँ यहाँ व्यवसाय शुरू गरे, तर त्यतिखेर सुँगुर बिक्री नभएर एकदम गाह्रो कठिन परिस्थिति भयो। एउटा पाठालाई 500 दिँदा पनि बिक्री भएन, तर मैले त्यो लोन किस्ता धान्दै पनि त्यो व्यवसायलाई टिकाएर अहिलेसम्म ल्याएँ।
भोजपुरमा उत्पादन भएको बंगुर तराईसँगै काठमाडौँसम्म बिक्री हुन थालेपछि सुवेदी मात्र होइन अन्य कृषकहरूमा पनि यसतर्फ आकर्षण बढेको छ। मोक्तान कृषि तथा पशुपालन फर्म भोजपुरका संचालक भोला तामाङले राम्रो आमदानी हुने गरेको बताउनुभयो।
पहिला चाहिँ सुँगुरहरू बिक्री हुनै गाह्रो थियो, अहिले चाहिँ काठमाडौँ र तराईको व्यापारीहरू खोरखोरमै आएर सुँगुरहरू लान थालिसकेपछि त्यसको दामहरू पनि अब राम्रै भएको छ।
कृषकहरूले फर्म नै दर्ता गरेर व्यवसाय शुरू गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताउनुभयो।
बंगुर पालनको बजार पनि राम्रो भयो, यहाँको बंगुरहरू काठमाडौँसम्म पनि लगिरहेछ, जसले गर्दाखेरि अहिले चाहिँ बंगुर पालनमा किसानहरू फेरि आकर्षित भयो।
व्यवसायी छेनबी राईले खर्च कटाएर पनि वार्षिक 3-4 लाखसम्म बंगुर व्यवसायबाट नाफा हुने गरेको बताउनुभयो।
पाठा चाहिँ हामीले 10,000 पाठी चाहिँ 8,000-9,000 त्यस्तै हेरेर बेच्ने गरेका छौँ। अनि वर्षमा अब खर्च चाहिँ हाम्रो 7-8 लाखसम्म हुन्छ, त्यसमा खर्च कटाएर 3-4 लाख आमदामी लिने गरेका छौँ।
अहिले भोजपुरमा बंगुरको मासु प्रति केजी 400-500 रुपियाँसम्म बिक्री हुने गरेको छ। रेडियो नेपालका लागि निरोज कोइराला भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायली आक्रमणमा गाजा क्षेत्रमा कम्तीमा 34 जनाको मृत्यु भएको छ। घटनामा एकै परिवारका 7 सदस्य समेत मारिएका अधिकारीहरूले जनाएका छन्। गत अक्टोबर 7 इजरायली सीमामा हमास विद्रोही समूहले आक्रमण गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 40,690 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। रूसको पूर्वी क्षेत्रमा 22 बोकेको एउटा हेलिकप्टर बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्। खोजी कार्य जारी राखिए पनि त्यसबारे विवरण आइसकेको छैन। मौसमका कारण समस्या भएको हुन सक्ने आकलन गरिएको छ। यद्यपि आधिकारिक रूपमा जानकारी प्राप्त नभएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले रैथानी बिउ बाली हराउँदै जान थालेकोले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ। रैथानी एग्रो प्रोडक्ट नेपाल टोखा चारले प्रत्येक शनिबार राजधानीको दरबार मार्गमा आयोजना गर्ने गरेको रैथानी कृषि बाली मेलाको अवलोकन गर्नुहुँदै त्यस्ता विषयले नेपालको राजनीति कर्मीको मन दुख्नुपर्ने बताउनुभयो। रैथानी बिउ बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकोले सरोकार भएका निकायको ध्यान त्यसतर्फ जानुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो। चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खाने पानीकै अभाव भएकोले कृषि कर्मका लागि त झन समस्या हुन थालेको उहाँको भनाइ थियो। पहिले गाउँमा जेटीए गएर कृषि कर्म गराउने गरेकोमा अहिले त्यो व्यवस्थाको अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकोले बेलैमा सचेत हुनुपर्ने उहाँको भनाइ थियो। सो अवसरमा रैथाने एग्रो प्रोडक्ट नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अर्ग्यानिक उत्पादन पाउन् भन्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार काठमाडौँको दरबार मार्गमा मेलाको आयोजना गरिएको जानकारी दिनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा त्यस क्षेत्रका जनप्रतिनिधि नागरिक समाज र स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा शनिबार अस्पताल विकास समिति अस्पताल प्रशासन तथा विभागीय प्रमुख संघको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पहल गर्ने बताउनुभयो। त्यस कार्यमा समाजका सबै पक्षको साथ र सहयोग आवश्यक हुनेमा अर्थमन्त्रीको जोड़ थियो। बुटवलको विकास भनेको प्रादेशिक अस्पताल र त्यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकोले स्वयंसार लाग्न सबैलाई अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयो। अस्पतालमा निर्माणाधीन अत्याधुनिक 12 तले भवन सम्पन्न भएपछि त्यहाँको स्वास्थ्य सेवाले ठूलो फड्को मार्न सक्ने उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट अस्पताल निर्माणका लागि बजेटमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले गुनासोरहित सेवा नागरिकको अपेक्षा रहेको उल्लेख गर्नुहुँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो। अस्पतालका विभागीय प्रमुखहरूको तर्फबाट डाक्टर वर्षा थापाले हाल उपलब्ध जनशक्ति भन्दा पनि 3 गुणा बढी सेवाग्राहीलाई सेवा उपलब्ध गराउनु परेको अवस्था बारे जानकारी गराउनु भएको थियो। गत वर्षको तुलनामा चालू आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व 50 करोडले वृद्धि भएको छ। प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले चालू आर्थिक वर्ष 2081-82 पहिलो महिना साउनमा आयातित सामग्रीको शुल्क बापत 1,54 करोड राजस्व संकलन भएको जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्ष 2080-81 साउन महिनामा 1,03 करोड मात्र राजस्व संकलन भएको थियो। राजस्व संकलनका लागि आयात भएका सामग्रीमा जुत्ता चप्पल रोल कपड़ा विद्युतीय सामग्री स्याउ ओखर लगायत फलफूल रहेको भन्सार कार्यालयले जनाएको छ। ढोरपाटन सिकार आरक्षको करिब 200 हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको छ। 1,325 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको 60% पूर्वी रूकुम 26% बागलुङ र 14% भूगोल मेग्दी जिल्लामा पर्दछ। आरक्षको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदनमा 185 हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ। जग्गाधनी पूजा भएकै घर छेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउण्डमा भित्र्याउने क्रम बढ़िरहेको छ। आरक्षको जग्गा वर्षेनी अतिक्रमित भए पनि सरोकार भएका निकायबाट त्यसलाई रोक्ने प्रयास भने भएको छैन। आरक्षका संरक्षण अधिकृत मण्डी पंगेनीले 34 स्थानमा 311 घरधुरीले 185 हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेको जानकारी दिनुभयो। सरकारले विक्रमसम्म 2039 सालमा शिकार आरक्ष स्थापना गरेको थियो।
पलेसा गोवर्धनले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन्। पेरिस पारा ओलम्पिक 2024 अन्तर्गत शुक्रबार राति सम्पन्न K44 वर्ग अन्तर्गत महिला 57 केजी मुनिको स्पर्धामा पलेसाले सर्बियाकी मारिजा मिचेभलाई 15-8 पराजित गर्दै कास्य जितेकी हुन्। पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाड़ी बनेकी छिन्। शुक्रबार नै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मेरल्सलाई 31-0 पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन्। तर क्वार्टर फाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग 10-8 पराजित भएकी थिइन्। दोस्रो चरणमा पराजित भएका कारण उनले रिपा चेजमा मौका पाएकी थिइन्, जसमा फ्रान्सकी सेफी कार्बजनललेलाई 2-1 पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन्। गत चैत्रमा चीनको ताइयानमा भएको पाराओलम्पिकको एसियाली छनौट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पाराओलम्पिकमा छनौट भएकी हुन्। छनौट चरण पार गर्दै पाराओलम्पिक खेल्ने पलेसा पहिलो नेपाली खेलाड़ी हुन्। उनी चीनमा भएको 19औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन्। नेपालले सन् 2004 को एथेन्स पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो। 10 वर्षको उमेरदेखि टेक्वान्डो खेल्न थालेकी पलेसा 2016 पारा राष्ट्रिय टीममा आबद्ध भएकी थिइन्। त्यसैता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन्। यसै गरी सन् 2019 टर्कीमा भएको 8औं विश्व पारा टेक्वान्डोमा 9 स्थान हासिल गरेकी पलेसाले साउदी अरेबियामा भएको विश्व पारा टेक्वान्डो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धनलाई बधाई दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिनुभएको हो। राष्ट्रपति पौडेलले फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाएकी पलेसाले जितेको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय भएको बताउनुभयो। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पलेसा गोवर्धनलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिनुभएको हो। यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली टेक्वान्डो खेलाड़ी पलेसा गोवर्धनले पाराओलम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकोमा बधाई ज्ञापन गर्नुभएको छ। नेपाल क्रिकेट संघ ख्यानले हालै अमेरिका र वेस्ट इण्डिजमा भएको आईसीसी T20 विश्वकप क्रिकेटमा सहभागी खेलाड़ीलाई जनै 3,00,000 रूपियाँ पुरस्कार प्रदान गर्ने भएको छ। ख्यान कार्य समिति बैठकले टोलीका खेलाड़ीलाई 3,00,000 र अन्य सपोर्ट स्टाफलाई जनै 1,50,000 रूपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। नेपालले विश्वकपमा खेलेको 4 खेलमा 3 हार खेपेको थियो। 1 खेल वर्षाका कारण रद्द भएको थियो। यस्तै क्यानले 7 प्रदेशका क्रिकेट संघ मार्फत प्रत्येक प्रदेशमा 2 महिला र 3 पुरूष खेलाड़ीलाई 15,000 रूपियाँ पारिश्रमिक दिने निर्णय गरेको छ। सो निर्णय सेप्टेम्बर 1 तारीखदेखि 1 वर्षका लागि लागू हुने क्यानले जनाएको छ।
रमेश टमटा अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही बागमती गण्डकी लुम्बिनी र कर्णाली लगायतका प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा अधिक वर्षा समेत हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस वर्षा 15.3 मिलिमिटर सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18-20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भरि साँझ 6:26 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, संविधान संशोधनका लागि सकेसम्म सबैसँग सहमति गरिने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई, महासमितिका प्रस्तावहरू सर्वसम्मत रूपमा केन्द्रीय समितिबाट पारित गर्ने नेपाली कांग्रेसको निर्णय, पहिरोका कारण कर्णाली राजमार्ग 5 दिनदेखि अवरूद्ध, इजरायली आक्रमणमा गाजा क्षेत्रमा कम्तीमा 34 जनाको मृत्यु र आईसीसी T20 विश्वकप क्रिकेटमा सहभागी खेलाड़ीहरूलाई जनहित 3,00,000 रूपियाँ पुरस्कार प्रदान गर्ने क्रिकेट संघको निर्णय। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।